This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
श्रोता आज हामी फेरि एकसाथपछि हामी कार्यक्रम भोइस अफ साङ्डा लिएर हजुरहरूसम्म आएका छौँ। हामी हरेक आइतबार साँझको बेलुकीको 9:30-10:30 रेडियो एडलेडको 101.5 एफएम ब्यान्डबाट प्रसारण भइरहेका छौँ। हजुरहरू हाम्रो कार्यक्रम www.radio.adelaide.edu.au मार्फत संसारभर अनलाइन सुन्न सक्नुहुनेछ। त्यस्तै गरी हजुरले आजको हाम्रो यो कार्यक्रम केही कारणले मिस गर्नुभयो भने www.ipajournal.com गएर पछि सुन्न पनि सक्नुहुन्छ। आजको कार्यक्रममा म कमल,
म इन्द्र,
म प्रतीक
हामीहरू आएका छौँ। आजको कार्यक्रम हामीले अलि अब दसैँ पनि आउनु लाग्यो, दसैँ स्पेसल गराउने गराउनेछौँ। हामीले आज दसैँका गीतहरू, दसैँका दसैँको बारेमा हामीले कुरा गर्नेछौँ। हाम्रो स्टुडियोमा हामीले एडलेडमा बस्नुहुने एकजना गुरुजीलाई हामीले बोलाएका छौँ दसैँको बारेमा कुरा गर्न। उहाँसँगको कुराकानी हामीले अलि पछि राख्नेछौँ। हजुरहरू समक्ष हजुरहरूले आफ्नो परिवार साथीहरूलाई कसैलाई दसैँका म्यासेजहरू सन्देशहरू पठाउन चाहनुहुन्छ भने हजुरहरूले हाम्रो फेसबुक पेजमा म्यासेज छोड्न सक्नुहुनेछ। त्यस्तै गरी 04220660023 पनि एसएमएस गर्न सक्नुहुनेछ। सदा चाहिँ अब कार्यक्रम सुरु गरौँ समाचारबाट।
समाचारको सुरुमा भुटानको खबर। जोङ्खा डेभलपमेन्ट कमिटीले प्रस्ताव गरेअनुसार जोङ्खा भाषा अध्ययनलाई उच्च माध्यमिक तहमा पनि मुख्य विषय बनाउने योजनालाई भुटान सरकारले यस साता स्वीकृत गरेको छ। समितिले 5 महिना अघि सो प्रस्ताव बुझाएको थियो। यस प्रस्ताव अनुसार विद्यार्थीले विश्वविद्यालयमा भर्ना पाउनका लागि जोङ्खा, अङ्ग्रेजी र अरू दुई विषयमा कक्षा 11 र 12 पास भएको हुनुपर्नेछ। हाल अङ्ग्रेजी र अरू 3 विषयमा पास हुनुपर्ने प्रावधान छ। 60 विकास गरिएको यो भाषा हाल भुटानका युवाका लागि बोझ जस्तै बनेको छ। थोरैले मात्र यो भाषा अध्ययनको इच्छा देखाउँछन्। प्रस्ताव अनुसार वातावरण, सामाजिक शिक्षा, गणित र इतिहास जोङ्खा भाषामा पढाउनु पर्ने हुन्छ। अपत्यारिलो प्रस्ताव भनेको कम्प्युटर शिक्षा पनि जोङ्खामै दिने उल्लेख छ। गत साल मात्र शिक्षकहरूले जोङ्खा भाषामा इतिहास पढाउन नसक्ने बताएपछि इतिहासको पाठ्यक्रम अङ्ग्रेजीमा परिवर्तन गरिएको थियो। भारत र भुटानको निर्वाचन आयोगबीच आगामी 5 वर्षको लागि सहयोग आदान प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ। यस सम्झौता अनुसार भुटानी निर्वाचन अधिकारीहरूले भारतमा तालिम पाउनेछन् भने दुवै देशका आयोगहरूले निर्वाचनसँग सम्बन्धित आफ्ना ज्ञान, अनुभव, जानकारी, मानव स्रोत र तकनिकीहरू आदान प्रदान गर्नेछन्। भारतमा आगामी दिनहरूमा हुने राज्य चुनावका बेला पनि भुटानी निर्वाचन आयोग निर्वाचन अधिकारीहरूलाई अध्ययनका लागि पठाइनेछ। त्यस्तै भारतका निर्वाचन अधिकारीहरूले भुटानको भ्रमण गरी स्थानीय स्तरमा रहेको निर्वाचन संयन्त्र र स्रोतको अध्ययन पनि गर्नेछन्। भुटानमा मासुका लागि अत्याधिक मारिन थालेपछि चौरी बचाउने अभियान सुरु भएको छ। 18 भुटानीहरूले भुटानीहरूको यो समूहले चौरी काट्ने प्रथालाई रोक्ने प्रयास गरिरहेका छन्। अभियान दर्ता नभएको सिथार छोक्पा नामक संस्थाले चलाएको हो। यस साता सो संस्थाले थिम्पूमा काट्न तयार पारिएका 9 चौरीलाई बचाएको छ। अर्को साता उनीहरू वाङ्दी फोड्राङ जोङ्खाक जानेछन्, जहाँ धेरै चौरी काटिन्छन्। उनीहरू प्रायोजक खोज्छन् अनि काट्न ल्याउने मानिसलाई नगुलट्रम 13-20,000 चौ पैसा दिएर चौरी लिएर जान्छन् र स्थानीय गाउँलेलाई सो चौरी नकाट्ने शर्तमा बाँड्छन्। त्यसरी बाँडिएका चौरी फेरि काट्ने ठाउँमा नपुगुन् भनेर संस्थाले चिन्ह लगाउने र फोटो खिचेर राख्ने गरेको छ। यो ऋतुमा भुटानमा अत्याधिक चौरीहरू मासुका लागि काटिन्छन्। गत साल मात्रै सुरु भएको यस संस्थाले हालसम्म 340 चौरीको ज्यान जोगाएको छ। चौरीको मासु साह्रै मिठो हुन्छ। उत्तरी भुटानमा मासुको लागि खास गरी गाई र चौरी मारिन्छन्। थिम्पूमा 1 किलो चौरीको मासुलाई नुगल्ट्रम 275 पर्छ। राजाको बिहेका लागि भारतबाट विशेष प्रकारको बुद्धको मूर्तिहरू भुटान लगिएको छ। यसरी लगिएका मूर्तिहरूमा बुद्धको तथागत र बुद्धका दुई शिष्यहरू अराहन्त सारी पुता र महामोगालाना रहेका छन्। यही महिनाको 13 तारिक तान्त्रिक विधिअनुसार 31 वर्षे राजा जिग्मे खेसरले 21 वर्षे जेत्सुम पेमासँग विवाह गर्दैछन्। बिहे राजाले सामान्य हिसाबले गर्ने बताए पनि सरकारले निकै तडक भडक गर्ने तयारी गरेको छ। कार्यक्रमहरू यही साता सुरु भइसकेका छन्। अब नेपालको खबर। प्रमुख सत्तारूढ घटक एकीकृत माओवादी र प्रमुख विपक्षी नेपाली काङ्ग्रेसबीच अहिले विश्वासको वातावरण बन्दै गएको एकजना मुख्य नेताले बताएका छन्। एकले अर्कालाई शान्ति प्रक्रिया र संविधान लेखनका लागि सबभन्दा ठूलो बाधक भन्ने चर्को आरोप लगाउँदै आएका दलहरू माओवादी र काङ्ग्रेसबीच तीव्र रूपमा अनौपचारिक छलफलहरू भइरहेको काङ्ग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले बताएका छन्। उक्त छलफलको आधारमा दशैँ लगत्तै शान्ति प्रक्रियाबारे ठोस खाका बाहिर आउने अपेक्षा गरिएको छ। उनीहरूबीच सहमति बनिसकेको नभए पनि आशावादी हुन सकिने छनक काङ्ग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले दिएका छन्। संयुक्त राष्ट्रसङ्घको महासभाबाट फर्किए लगत्तै प्रधानमन्त्री बाबुराम भट्टराईले काङ्ग्रेस सभापति सुशील कोइरालालाई भेटेपछि सुरु भएको छलफलको सिलसिला माओवादी काङ्ग्रेसका शीर्ष नेताहरू हुँदै विशेष समितिमा सदस्यबीच समेत सम्पन्न भइसकेको छ। कामको विषयलाई लिएर कम्पनी मालिकहरूले दैनिक जसो कुटपिट गर्ने गरेको र ज्यान मार्ने सम्मको धम्की दिएको भन्दै मलेसिया स्थित एक रबर कम्पनीमा कार्यरत एक नेपाली कामदार दूतावासको शरणमा आइपुगेका छन्। असुरक्षा महसुस गरी पाहाङ स्थित स्विल्यान्ड कम्पनीमा कार्यरत रुद्रपुर 2 रूपन्देहीका हेमबहादुर थापा दूतावासको शरणमा आइपुगेका हुन्। लेबीको रकम नकाट्न र साप्ताहिक बिदा पनि दिन आग्रह गर्दा कम्पनी मालिकले दैनिक जसो दुर्व्यवहार गर्ने गरेको उनले बताए। शुक्रबार दूतावासमा आएका उनले भने मलाई मालिकले मार्छु भनेको हुनाले म कम्पनी फर्कन्न, कृपया जसरी हुन्छ नेपाल फर्काइदिनुहोस्। करिब 7 महिना अघि नेपा इन्टरनेसनल म्यान पावर कम्पनी मार्फत मलेसिया गएका सोही कम्पनीमा कार्यरत अन्य 2 नेपालीलाई समेत लेबी रकम भन्दै कम्पनीले मासिक 100 रिङ्गेट काट्ने गरेको र नेपालमा सम्झौता भए अनुसार विदा तथा अन्य सुविधाहरू समेत नदिएको पीडित हेमले बताए। प्रधानमन्त्री बाबुराम भट्टराईले कार्तिक 4 गतेदेखि भारत भ्रमण गर्ने भएका छन्। उनले न्युयोर्कमा भएको राष्ट्रसङ्घ महासभाबाट फर्केपछि भारत भ्रमण गर्ने यसअघि नै जानकारी दिएका थिए। राजनैतिक सल्लाहकार देवेन्द्र पौडेलले कार्तिक 4 गतेबाट प्रधानमन्त्रीको भारत भ्रमण सुरु हुने पुष्टि गरेका छन्। पौडेलले दिएको जानकारी अनुसार प्रधानमन्त्री भट्टराईको भारत भ्रमणमा सुगौलीदेखि हालसम्म भएका असमान सन्धिहरू खारेजी र परिवर्तन गर्ने विषय प्रमुख एजेन्डाका रूपमा रहनेछन्। प्रधानमन्त्रीको भारत भ्रमण लगत्तै चिनिया प्रधानमन्त्रीको नेपाल भ्रमण गराउने वा स्वयं प्रधानमन्त्री भट्टराई नै चीन भ्रमणका लागि जाने समेत 2 मुलुकबीच छलफल भइरहेको छ। माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि पहिला भारत भ्रमण जाने पुरानो सिलसिला तोड्दै चीन भ्रमणमा निस्किएका थिए। इन्टरनेसनल टेलिकम्युनिकेसन युनियनको नयाँ रिपोर्ट अनुसार इन्टरनेट र टेलिफोनको पहुँच एवं कम्प्युटर उपलब्धताको सूचाङ्कमा नेपालले दक्षिण एसियाली क्षेत्रको बङ्गलादेशलाई मात्र पछि पारेको छ। सन् 2000 देखि 2010 अवधिमा नेपालले सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य विकास गरेको मानिएको छ। तर अन्तर्राष्ट्रिय सूचाङ्कमा भने नेपाल सार्कका अन्य 6 देशभन्दा अझै पछि छ। नेपालमा कम्प्युटर प्रयोगकर्ता बङ्गलादेशमा भन्दा बढी छन्। नेपालमा घरमा कम्प्युटर हुनेको सङ्ख्या 4% नआएको छ, जबकि बङ्गलादेशमा यो सङ्ख्या 3% मात्र छ। सार्क क्षेत्रका श्रीलङ्का, भारत, भुटानले आफ्नो देशमा सूचना प्रविधिको क्षेत्रमा सुधार गरेर 2 अघिको भन्दा स्थान माथि पार्न सफल भएका छन्। तर मालदिव्स र पाकिस्तानको स्थान भने 2008 तुलनामा अझै तल झरेको छ। बङ्गलादेशको स्थान 2 वर्ष अघि 135 रहेकोमा अहिले 137 झरेको छ। नेपाल 134 स्थानमा छ। सार्क मुलुकहरूमध्ये सूचना प्रविधिमा सबैभन्दा तीव्र विकास मालदिव्सले गरेको छ। मालदिव्स 76 स्थानमा छ। नेपाल 2 वर्ष अघिको तुलनामा भने 3 स्थान माथि उक्लेको छ। अब भारत सम्बन्धी एउटा खबर। गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले भुइँचालोले दार्जिलिङ जिल्लाका विभिन्न क्षेत्रहरूमा व्यापक क्षति पुर्याएको भए पनि राज्यलाई चिलाइने कनाई भएकोमा राज्य सरकार पनि मुख्यमन्त्रीसित मन दुखाउँदै जिटिए थाप्नु गल्ती भएको बताएका छन्। जुन क्षति पहाडलाई भएको छ अनि जुन क्षति गाउँबस्तीका मानिसहरूले भोग्नु परेको छ अनि सरकार भने चुपचाप छ, यस्तो देख्दा व्यर्थमै जिटिए थापिएछ जस्तो लागेको छ उनले भने। गुरुङले जिटिए थाप्नुमा पछुतो गरेको भए पनि जिटिएलाई भने लत्याउने कुरा गरेको छैनन्। तिनले राज्य सरकार र केन्द्र सरकारले दार्जिलिङमा धेरै क्षति हुँदा पनि कुनै प्रकारको क्षतिपूर्ति र यसको निम्ति निरीक्षण नगरेकाले राज्य भएको भए सबैले हेर्ने थिएछ भन्ने कुरा गरिरहेका छन्। उता क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टीका महासचिव तारामणि राईले अब भने विमल गुरुङले पनि छुट्टै राज्यको अर्थ बुझेको बताए। क्रामामा कपाले जिटिएले चिन्हारी नबन्ने कुरा गर्दै ससाना व्यवस्था र टाल्टुले प्रमुख समाधान छुट्टै राज्य भन्दै आइरहेको छ। गोर्खा जनमुक्ति मोर्चाले गोर्खाल्यान्ड राज्य भन्न अहिले नै नसक्ने भन्दै केन्द्र र राज्य सरकारको सुझावमा जिटिएमा हस्ताक्षर गरिरहेको छ। आजको लागि समाचार। तपाईँ रेडियो एडिलेडमा भोइस अफ साङ्गला सुन्दै हुनुहुन्छ। तपाईँ हामीलाई अनलाइनमा radio.edilead.edu.au पनि सुन्न सक्नुहुन्छ भने अहिले लाइभ तपाईँले 101.5 MHz पनि सुन्दै हुनुहुन्छ।
सुन्दै हुनुहुन्थ्यो इन्द्र अधिकारीजीबाट समाचार, यो हप्ताका नेपाल भुटान का समाचार। अब पालो भएको छ हाम्रो पहिलो गीतको। यो गीतको बोल छ दसैँ आयो, र यो गीतलाई मैले लिएर आएको छु नेपाली फिल्म मुगलान। सुनौ यो गीत।
बरसर दिन को रमाइलो चाड गाउँ घरमा आइपुग्यो, नेपाली जनको महान पर्व आँगनमा आइपुग्यो। फुल्यो बारी मालरी ले धानको बाला छुल्यो खेतैमा, कति राम्री देखिन्छौ बरीले जमरर रातो टिकैमा।
Say
श्रोताहरू, तपाईँले भोइस अफ साङ्ग्रीलाई सुन्नुहुन्छ रेडियो एडिलेडमा। हामीले यसअघि नै भनेअनुसार अब हामी एकजना गेस्टसँग दसैँको बारेमा कुरा गर्छौँ र खास गरी नवरात्र अहिले जुन चलिरहेको छ नवरात्रको विशेषताको बारेमा पनि हामी कुरा गर्छौँ। अस्ट्रेलियामा बसेर हामी नवरात्र त्यति धेरै त मनाउँदैनौँ, तर पनि नवरात्रको धेरै अर्थ छ, धेरै सान्दर्भिकता छ, धेरै महत्त्व छ, त्यसको बारेमा पनि हामी कुरा गर्छौँ। हामीसँग हुनुहुन्छ एडिलेडमा करिब 2-3 वर्षदेखि बस्नुभएको एकजना गुरुजी शान्तिराम ढकाल। म शान्तिराम जिल्ला रेडियो एरिलेटको भोइस अफ साङ्गीलामा स्वागत गर्छु।
धन्यवाद, यो मेरो अहभाग्य हो। साङ्गीलाका आवाजद्वारा नेपाली भाषामा तर्क वितर्क सुनिरहनु भएका समस्त नेपाली भाषी मातापिता दाजुभाइ दिदीबहिनी सबैलाई म यो आवाजद्वारा स्वागत गर्दछु र हजुरहरूलाई पनि धन्यवाद दिन चाहन्छु।
हाम्रो कुरा सुरु गरौँ है, त्यति धेरै त नराखौँ, हामी कुरा सुरु गरौँ। सुरु गर्नुभन्दा बिचमा दसैँको बारेमा नि कुरा गर्नुभन्दा म तपाईँको छोटो परिचय 1 मिनटमा दिनुहोस् तपाईँको परिचय।
मेरो नाम शान्तिराम उपाध्याय ढकाल, अलि लामै छ। मेरो जन्म भुटानमै भएको थियो र म 22 वर्षको उमेरमा शरणार्थी भएर नेपालमा आइरहेको थिएँ। नेपालमा बस्दै लगेपछि शिक्षकदेखि स्रोत शिक्षक भए पछाडि भारततिर पसेँ पण्डिताई गर्न भनेर, पण्डिताई सिक्न भनेर, अनि पछाडि गएर भागवतसम्म पढियो। अलिअलि हस्तरेखा, ज्योतिष आदि विद्याले पनि मलाई सहायता दिएको छ भनौँ। अनि त्यसो हुँदाखेरि अब अहिले हालैमा चाहिँ 3 वर्ष भयो एडिलेडमा, 2008 यहाँ आइपुगेको छु परिवारसँग। दाजुभाइहरू कोही अमेरिका पुगे भने 3-4 भाइहरू यहाँ छौँ, यहाँ आमासँग म पनि बसेको छु।
ए, अब हजुरलाई त मैले यता एडिलेडमा धेरैको घर पूजा पनि गर्नुहुन्छ के अरे होइन, जस धेरैको घर मैले देखेको छु हजुरलाई। अनि
यो चाहिँ अब जसलाई जे चाहियो
हजुर,
समयका आधारमा जसो गर्नु पर्दो रहेछ त्यो समयमा काम निकाल्नु पर्दो रहेछ, त्यति जान्ने त म पनि होइन।
ओके, अब हामी खास गरी आजको विषयतिर लागौँ। नवरात्र दसैँ अगाडि र यो स्वर श्राद्ध पछि, स्वर श्राद्धमा नि कुरा गर्न खोजेको थियो तर मौका मिलेन। नवरात्रमा स्वर श्राद्धलाई नि अलिकति जोड्नुलाई बिचमा होइन, तर मुख्य गरी स्वर यो नवरात्रको विषयमा, नवरात्र भनेको के हो खासै?
यसमा खास गरी नवरात्र भनेको सिधै स्पष्ट रूपमा हामीहरूले अर्थ बुझिरहेको छ, 9 राति, अर्थात् त्यसैलाई दिन पनि भनौँ, 9 दिनमा यसलाई विभाजन गरिएको छ। यो खास गरी कसरी निकालिएको छ नवरात्र भने, यसको कथा चाहिँ रामायणमा गएर ठोकिन्छ। राम र रावणको लडाइँका विषयमा त्यो कुरो हुन्छ। खास गरी हामीहरूले भन्दाखेरि चाहिँ के भन्छ भन्दाखेरि, रावण एउटा राक्षस भनेर भनिन्छ, तर त्यो चाहिँ भनौँ न अब धार्मिक सन्दर्भमा मात्रै त्यसरी ल्याइन्छ, अर्थात् कसैलाई अपेक्षा गर्ने पर्यो भने त्यो राक्षस भनिन्छ। तर रावण भनेको चाहिँ खास गरी 10 इन्द्रियले प्रबल भएको एउटा जुन शरीर छ त्यो रावण हो। त्यसमा के पर्छ भन्दाखेरि, काम, क्रोध, मद, लोभ, मोह, मत्सर र अहङ्कार आदि, यी जुन शरीरमा छ त्यही नै रावण हो, अर्थात् त्यो असुर भयो। असुर भनेको चाहिँ सुरमा जो हिँड्दैन नि, बाटो काटेर अर्कातिर जान्छ, त्यो असुर भयो। किनभने सुरमा अब एउटा जे काम गर्नुपर्ने छ त्यो चाहिँ खास सुर हुन्छ, तर त्यो कामलाई लत्याएर अर्कापट्टि लाग्यो भने त असुर भयो, अनि त्यो असुर भनेर रावणलाई उता लग्यो, अनि राम चाहिँ सुर भयो, र सुर र असुर त्यसरी दुईपट्टि विभाजन गर्यो। अब त्यो जुन रावण के अरे राम र रावणको सन्दर्भमा हामीहरूले नवरात्र कसरी मनाइन्छ भन्दाखेरि, भगवान् राम पुरुष हुनुहुन्छ, यो संसारमा पुरुष मात्रैले संसार चल्दैन, त्यसो हुँदाखेरि प्रकृति पनि हुनुपर्दछ। प्रकृति भनेको चाहिँ शक्ति, पुरुषमा त्यस्तो शक्ति हुँदैन, जहाँ कि आकर्षण गर्ने एउटा प्रकृतिमा त्यस्तो खालको शक्ति हुन्छ। अनि प्रकृतिमा शक्ति भएपछि पुरुषमा त्यो शक्ति ल्याउनका लागि भगवान् रामले चाहिँ एउटा मनुष्यको रूप लिएर, अर्थात् भनौँ साधारण मनुष्यको रूप लिएर चाहिँ आफ्ना शरीरमा शक्ति धारण गर्नका लागि उहाँले भगवतीको आराधना गर्नुभयो। पहिलो दिन शैलपुत्री, शैलपुत्रीका नाममा उहाँले आराधना गर्नुभयो। अनि दोस्रो दिन त्यो हामीले जुन सप्तशती भन्छौँ, सप्तशतीमा लेखिएको छ, प्रथमम शैलपुत्री छ, द्वितीयम ब्रह्मचारिणी, तृतीयम चन्द्रघण्टेती, कुष्माण्डेती, चतुर्थकम, त्यसो भन्दै लान्छ। मतलब प्रथम दिनमा शैलपुत्री, द्वितीयमा ब्रह्मचारी भनौँ, अब त्यो द्वितीय तृतीय भन्दै गएपछि त्यो दिनलाई ल्यायो, अनि कुन दिनमा कुन भगवतीको आराधना गरियो भन्दै गएपछि जब सप्तम दिन आउँछ, सप्तम दिनमा चाहिँ पुर भ्रमण गरिन्छ। त्यो घट स्थापना गरिएको हुन्छ प्रथम दिन नै। त्यो घट स्थापना भनेको चाहिँ एउटा घडा, खास गरी असोज शुक्ल पक्षको प्रतिपदाका दिन त्यो घट स्थापना हुन्छ। त्यो घट स्थापनामा सप्त धान्यमाथि कलश राखिन्छ।
यो यो शब्द अलि अलि सरल शब्द भन्नु पर्ला है, बुझ्न गाह्रो।
मैले नि त्यही सोचिरहेको
थिएँ। होइन, अब जसले जसरी भन्छ त्यो उसको हैसियतका द्वारा भनिँदो रहेछ, माफ गर्नु होला। आश्विन शुक्ल पक्ष भनेको चाहिँ, अब शुक्ल पक्ष भनेपछि पूर्णिमाको भोलिपल्ट, ए के अरे अमावस्याको भोलिपल्ट, त्यहाँदेखि सुरु भएको घट स्थापना। घट भनेको एउटा भाँडो भयो, अनि त्यसमा पानी लगाउँदाखेरि त्यो कलश भयो, कलश स्थापना गरियो। अनि त्यो कलश स्थापना गर्दाखेरि चाहिँ के छ भन्दाखेरि, यो जुन हाम्रो शरीर छ त्यो शरीरलाई चाहिँ त्यो कलशका रूपमा ल्याइन्छ। शरीरमा के हुन्छ भन्दा सप्त धातुले भरिपूर्ण हुन्छ, अनि त्यो कलशका मुनिबाट सप्त धान्य छरिन्छ। अनि सप्त धान्य छरे पछाडि त्यहाँनिर दैनिक पानी त्यहाँ लगाइन्छ, अर्थात् सिँचाइ गरिन्छ, किनकि त्यो घडा चाहिँ हाम्रो शरीर जस्तो, एउटा शरीरमा प्राय पानी बढी भएकाले गर्दा त्यो घडामा चाहिँ आफ्नो शरीरको रूप त्यसलाई दिइन्छ। र एक वर्षसम्म जुन आफ्नो भोलि भोलि आउने दिन राम्रा छन् कि छैनन् भनेर त्यो घडाद्वारा चाहिँ हामीहरूले परीक्षण गरिन्छ। कसरी हुन्छ भने, पहिलो दिन, दोस्रो दिन, तेस्रो दिन गर्दै गर्दै जब त्यहाँ हेर्दै गइसकेपछि ती जुन राखिएको जमरा भनिन्छ नि, जमरा भनेको जौ, त्यो सप्त धान्य आदिमा विशेष गरेर जौ विशेष हालिन्छ, अनि जौ नभएको ठाउँमा चाहिँ मकै पनि लगाइन्छ, र कोही बेला चाहिँ हामीहरूले आफ्ना भाषामा भन्दा मकरा पनि भनिन्छ, तर वास्तवमा चाहिँ जवरा हो। अनि ती जवरा कतिको राम्रो फैलिन्छ, राम्रो गरेर आयो भने मेरा दिन अब यो वर्षभरिमा राम्रो आउनेछन् भनेर जानिन्छ। कुनै कुनैमा चाहिँ त्यसमा त्यो सेतोपना आउँछ नि कुहिनका लागि, त्यसलाई चाहिँ ढुसी भनिन्छ, होइन, त्यो ढुसी निस्कियो भने चाहिँ यसपालिको समय मेरो राम्रो रहन्छ भनेर त्यहाँबाट परीक्षण हुन्छ।
जमरा राख्दा मल अलि राम्रो खाल लगायो भने त राम्रो राखिहाल्ने।
त्यसो पनि हुँदैन, मलैले मात्रै पनि कोही बेला काम गर्दैन, यदि आफ्ना दिन नराम्रो आउनेछन् भने त्यहाँबाट प्रत्यक्ष परीक्षण हुन्छ। तपाईँको ती जति नै राम्रा जौ राखिएको छ भने पनि कुहिन्छन्, त्यो ढुसी आउँछ, ढुसी आउँदा चाहिँ कुहिएको बुझिन्छ। अनि हो, त्यसो हुँदाखेरि राम्रो गरेर जवरा आए भने दिन राम्रो फैलियो भनेर त्यस्तो प्रत्यक्ष त्यसै देखाउँछ। अनि यहाँ मैले के भन्न खोजेको थियो भने, त्यो जुन घट छ त्यो घटमा चाहिँ धेरै थोक लगाइन्छ। अब हाम्रो शरीरमा पनि धेरै तत्त्वले भरिएको शरीर छ, पृथ्वी, जल, तेज, वायु, आकाश आदिले। त्यो कलशमा चाहिँ विशेष के गरिन्छ भन्दाखेरि, अर्थ पनि लगाउँदा हुन्थ्यो होला, तर हामीहरूले पानी नै लाउनु पर्ने हुन्छ। पृथ्वीमा जलमा तेज, तेज भनेको तातोपन भयो, वायु भयो, अनि आकाश, यहाँनिर चाहिँ भगवान्लाई हामीहरूले प्रवेश गर्न सकिन्छ। पृथ्वी भनेको माटो, माटामा प्रवेश हुन्छ कि हुँदैन हामीलाई थाहा भएन, किनभने हाम्रो शरीर बाहिर बाहिर छ, त माटामा अर्थक पनि आएर नासिन सक्छ होला भनेर। अनि जलमा विशेष हामीहरूले प्रवेश गराइन्छ, किनकि यो शरीरमा पृथ्वीभन्दा जल बढी भएकाले गर्दा, अनि त्यसमा चाहिँ जल बेसी लगाइन्छ। अनि त्यसैमा आउँछ तेज पनि बस्दछ, कलशमा जब हामीहरूले पानी राखेपछि दुई चार दिनमा त्यो तात्छ, तेज पस्छ त्यसमा। अनि वायु त भइहाल्छ, त्यसमा वायु पनि बसिनै हाल्छ, आकाश अलिकति ठाउँ बस्छ। हो, त्यो रूपमा चाहिँ आफ्नो शरीर, अर्थात् त्यो घरको जुन मुख्य मान्छे हुन्छ, त्यो मुख्य मान्छेको शरीर चाहिँ त्यो कलशलाई लिइन्छ। अनि हो, त्यसमा प्राण प्रतिष्ठा आदि गरेर आफ्नो शरीरमा जे जे अवयव छन् ती अवयव पनि त्यसमा लगाउने त्यस्तो चलन छ भनौँ। त्यो चाहिँ अब भनौँ शास्त्रीय प्रमाण नै त्यस्तो छ। अनि सात दिनका दिन अब त्यसरी त्यो राखिएको जुन कलश छ, त्यो वरिपरि वर्तपर्त पनि राखिन्छन्। त्यो कलश राखेपछि अब जब कालरात्रि आउँछ, कालरात्रि चाहिँ अब भगवान् रामले त्यसरी नै भगवतीको पूजा अघि गरिन्छ भनेर भनियो। सात दिनका दिन चाहिँ कालरात्रि कसरी मानिन्छ भन्दाखेरि, पुर भ्रमण गरिन्छ। घरमा ती स्थापना गरेका कलशहरू ओल्ला घर, पल्ला घर, आफ्ना छरछिमेकीहरूलाई पनि बोलाइन्छ, चेलीबेटी आदि लिएर चाहिँ पूर भ्रमण भनेको त्यो गाउँ भ्रमण गरिन्छ कि मतलब हामीहरूमा चाहिँ अब यदि शक्ति बढ्दैछ अगाडि कुनै पनि त्यस्ता काम क्रोध लोभ मोह मच्छर अहङ्कार आदि यदि तिनी कुनै पनि त्यो राक्षसीपन आउने भयो भने त्यसलाई हामीहरू अब त्यसमाथि चाहिँ हामी जाइ लाग्छौँ अर्थात् त्यसलाई जित्न सक्ने हामीमा शक्ति आयो भनेर पूर्व भ्रमण गरिन्छ. पूर्व भ्रमण गर्दाखेरि आफ्ना आफ्ना हिसाबले कसैले रङ्गीचङ्गी गर्छन् त कसैले प्राकृतिक स्रोत त्यहाँ ल्याएर चाहिँ जस्तै भनौँ अब पञ्चपल्लव पञ्चधातु आदि इत्यादि त्यसमा लगाएर फलफुलले त्यसलाई सजाएर चाहिँ शिरमा त्यो कलश बोकेर चाहिँ यो मेरो प्राण अर्थात् जसले यसलाई बोकेको छ अर्थात् यो जुन देशमा बसेको छ त्यो देशको राजाको अर्थात् त्यो शासकको प्राण आदि इत्यादि भनेर त्यो भगवतीलाई त्यहाँनिर ल्याएर चाहिँ एउटा भनौँ उसको प्राण त्यो सञ्चय गरेर चाहिँ लो अब चाहिँ यो प्राणभन्दा अर्को शक्तिशाली चाहिँ नहोस् है भनेर भगवतीमा प्रार्थना गर्ने त्यो एउटा प्रथा.
अनि यो प्रथा हामी एडिलेडमा गर्न सक्ने अवस्थामा छौँ कि छैनौँ?
अवश्य, किनभने अहिले अलिकति हामीहरू नयाँ परेकाले गर्दाखेरि यो ठाउँको वातावरण रहनसहन अलिकति हामीलाई बुझ्न साह्रो परिरहेको छ. त्यसले गर्दाखेरि मात्रै हो, नत्र भने यो यहाँनेरि नसकिने काहीँ पनि त्यस्तो देखिएको छैन.
तपाईँहरूको कम्युनिटी धेरै पुरानो, अन्त के गर्दै हुनुहुन्छ?
कम्युनिटीको थाहा भएन, तर घरमा चाहिँ अब मम्मीले मिलाउँदै हुनुहुन्छ, मम्मीले गर्नुहुन्छ धेरै कुरो.
अब हाम्रो समाजमा चाहिँ खास गरी के हुन्छ भने कोही त्यहाँ मान्छे जाइदिनुपर्छ.
हजुर,
अब कोही अलिकति पढेकै हुनुपर्छ अरे, संस्कृत नै जानेको हुनुपर्छ अरे भनेर त्यो संस्कृत नै जानेको मान्छे त्यहाँनिर त्यो घर स्थापना गरेर ल्याउनुपर्छ भन्ने एउटा पहिलेदेखिको थियो क्या हाम्रो मनमस्तिष्कमा त्यसो पस्याएको छ नि त. अनि त्यसले गर्दाखेरि सायद पुरानै कमिटी भए पनि बाद त्यस्तो खालको मान्छे नभएर पो याद नगर्नु भएको हो कि.
तपाईँले संस्कृतको कुरा गरिहाल्नु भयो है, मलाई चाहिँ कोही कसो लाग्छ भने नि संस्कृत दुईवटा क्लासमा त पढेँ मैले भने है, चार र पाँचमा त वेद पढेकोले गर्दाखेरि कता कता संस्कृत आउन आउन खोज्छ होइन?
हजुर,
हो कि हो, त्यो अर्थ हो कि भन्छु तर होइन थाहा छैन होला है भन्ने हिसाबले मलाई चाहिँ लाग्छ त्यो कतिवटा यो पढ्ने जस्तो पुरोहितहरूले पढ्ने जुन कार्यहरूमा पढ्ने हुन्छ होइन, त्यहाँदेखि अरू त्यो मन्त्र सन्त्र भनिन्छ भने नेपालीमा उल्था गर्दा चाहिँ केही पनि हुँदैन होइन, तर नेपालीमै भन्दा पनि हुन्छ कि हुँदैन त्यसलाई नेपालीमै बनाउने प्रयास गर्दा छैन होला जस्तो छ.
यस्तो हुन्छ हजुर, त्यसलाई चाहिँ नि यसरी पनि लिनुपर्छ होला कि, एउटा सानो छोटो म कुरो पनि भनिहाल्नु होला टुक्का जस्तो नि. एकजना जो शिक्षार्थी अर्थात् चेलो भनौँ न, हाम्रा सजिला सिधा हिसाबमा भन्दाखेरि आफ्ना ठाडा भाषामा भन्दा चेलो, चेलो चाहिँ खोलो तरेर उताबाट आउने गर्थे अनि यता वारीपट्टि चाहिँ एउटा मन्दिर थियो, त्यो मन्दिरमा एकजना पुजारी बस्ने गर्थे. त्यो चेलो भनौँ न, अब त्यो चेलो चाहिँ दिनै पछि आउने गरेपछि पुजारीले के भन्थे मन्त्र सन्त्र के भन्थे अनि उती पुजारीले अर्थात् अब गुरु बनाएपछि गुरु भन्न थाले अनि गुरुजी अब तपाईँ त धेरै थोक जान्नुहुन्छ मलाई पनि केही कुरो सिकाउनुहोस् न भन्दाखेरि अब उनले केही भन्थे एउटा केही शब्द भन्थे अनि त्यो यो मन्त्रले चाहिँ के काम गर्छ त भनेर ती शिक्षार्थीले सोधे. ती शिक्षार्थी सोद्धाखेरि तैँले जे काममा लाउन सक्छस् त्यसैमा लाग्छ यो मन्त्र, तैँले जे पनि गर्न सक्छ यसबाट भनेर ती गुरुजीले भनिदिनु भयो. सकिन्छ अब त सकिन्छ, ल त्यसो भने मैले अब बिचमा खोलो तर्नु छ त्यो खोलो म तर्न सक्छु त भन्दा सक्छ सिक्न सक्दैन घमण्डी सरले भनिदिए. अब उसलाई विश्वास भयो, थापक्कन गएपछि अब गुरुजीले भनेको मन्त्र जुन थियो खोलो ठुलो त्यति बेला सायद पानी पनि पर्दै होला, अब भेलबारी चल्ने बेलामा गएर थपकना खोलामा पसे गुरुजीले भनेको जुन मन्त्र थियो त्यो मन्त्र आफ्ना भित्रैबाट चाहिँ भनेर थपकना खोलामा पसे. खोलामा पसेपछि त्यो मन्त्रद्वारा उनले भन्दै भन्दै गए सट्टै खोलो तरे. अब गर्दै गर्दै के भयो भन्दाखेरि बर्खा ठुलो भयो, त्यो खोलामा पानीको अब भनौँ लहर बेसी चल्न थालो, अरू कोही पनि आउन सक्लो छोडे, त्यो मन्दिरमा दुध दही दिने पछि चाहिने त्यो त्यही शिक्षार्थीले ल्याउने गर्ने भए. अनि अब ती पुजारीलाई त अलिकति मनमा शङ्का पसो, होइन यत्रो साह्रो ठुलो खोलो परो, खोलो आउँदाखेरि अरू कोही पनि आउँदैन त चाहिँ कसरी आइस त भन्दाखेरि होइन गुरुजी हजुरले दिनुभएको जुन मन्त्र छ नि त्यो मन्त्र मलाई काफी छ नि त, त्यही मन्त्रले मै आइपुग्छु भन्ने भयो. कसरी भन्दा त हजुरले दिएको मन्त्र मैले जपिसक्दाखेरि खोलामा म तर्न सक्छु, खोलो घट्छ भन्दा ऊ ताजुब भए. अब भरे गएर ती आफै गुरुजी गरेर यसो खोलो तर्न भनेर खोजेको, खोलो तर्न सकेनन्. किनकि त्यो जुन विद्यार्थीले उसले कसरी लगायो अर्थ, त्यो अर्थका आधारमा खोलो तर्ने भयो, तर गुरुजीले अर्थ नबुझिकन त्यतिकै भन्दै त्यो खोलो तर्न सकेनन्. त्यसो हुँदाखेरि यसका अर्थ चाहिँ संस्कृत जुन छ नि त्यो शब्दमा एकैपल्टको उच्चारणमा अलग अलग पर्छन्. तपाईँका जुन शरीरमा के अरे मुखमा जुन भाग छन् ती विभिन्न भागमा तपाईँले कसरी छुनुहुन्छ, त्यसको उच्चारण कसरी हुन्छ, त्यसको अर्थ अलगै लाग्छ। त्यसले गर्दा मेरो अर्थ अलगै होला, हजुरको अर्थ अलगै होला, अर्काको अर्थ अलगै होला,
हजुर।
अनि संस्कृतमा यही अर्थ हो भन्न चाहिँ भन्न सकिँदैन।
ठिकै छ, हाम्रो रातिको 10 बजेको छ अहिले, बिचमा हामीले एउटा भजन सुन्ने प्रयास गर्छौँ कि गीत छ
हजुर मसित अहिले एउटा दुर्गा भजन छ, नेपाली भजन, मैले आज भर्खर कपी गरेको यो सुनौ अहिलेको लागि यो भजन अन्त
भजन पछि हामी फेरि कुराकानीलाई निरन्तरता दिनेछौँ।
सिंहमाथि चढी बसेकी सहस्र भुजहरू भिजेकी, अस्त्रहरूले सजी भएकी, बलढ्याङ्ग्रे आँखा हेरिरहेकी, झन 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 झन्कार गर्दै शङ्ख ध्वनिको हुकार गर्दै, पुष्टतालाई नष्ट गर्दै, भक्तहरूमा सद्भाव छर्दै,
रेडियो एडिलेड 101.5 MHz तपाईँ अहिले भोइस अफ साङ्गेला सुन्दै हुनुहुन्छ। म कमल र हाम्रो साथमा शान्तिराम ढकालज्यू हुनुहुन्छ। हामी दसैँ र नवरात्रको बारेमा कुरा गरिरहेछौँ। शान्तिराम चाहिँ अब हामी विशेषतः के भन्नु यो समुद्र पारीको देशमा आएर चाहिँ सबै विधि विधान पुर्याएर महोत्सव जस्तो ठुलो नवरात्र त गर्न सक्दैनौँ होला होइन। अब के भन्नु यहाँको परम्पराअनुसार दसैँ तिहारमा कसैले बिदा पनि दिँदैन, काम पनि गर्नुपर्ने हुन्छ बाँच्नको लागि। त्यो छोटो समयमा आफ्नो काम पनि भ्याएर आफ्नो रीतिरिवाज पनि थाम्नको लागि सजिलो तरिकाले घरमा नियम विधि पुर्याएर गर्ने तरिकाहरू छोटका नियम भनिदिएदेखि हाम्रो श्रोताहरूलाई सहज हुन्थ्यो कि जस्तो लाग्छ?
यो आफ्नो आफ्नो हिसाबमा पर्दछ। कसैले 9 दिनदेखि नै थपक्कन एकपट्टि र दियो बालेर त्यहाँदेखि एउटा कलश आफ्नो हिसाबले स्थापना गरेर अनि दियो कलश अनि एकपट्टि यसो गणेशजीको अनि एक ठाउँ भगवतीको तस्विर राखेर अनि बिहान हतारै भए पनि कमसेकम यहाँनिर त तातो पानी छ, यसो स्नान गर्न सकिन्छ। स्नान गरेर चाहिँ त्यो बाती बत्ती बालो अर्थात् झुकै बलेको छ झन् राम्रो, यसो बत्ती बत्ती बाले पछाडि अनि कलशमा लए यहाँ मैले बोलाएका देवताहरू अर्थात् जो जो कलशमा बस्छन् ती कलशमा बस्ने देवता यहाँ आएर बसिदिउन् भनेर र अनि त्यहाँदेखि अब पूजाका लागि सबैभन्दा अग्रगण्य तपाईँ हुनुहुन्छ भनेर यसो गणेशजीलाई त्यहाँ स्मरण गरेर अनि भगवतीलाई लए मैले जान नजाने पनि तपाईँको तस्विरमा माता जतिवटा रूप छन् ती रूप सबैलाई मैले यहाँ आह्वान गरेको मात्रै भनेर एउटा यसो पुष्प, किनभने त्यो पुष्प चाहिँ एउटा हृदय अरे, 2 दिनको जिन्दगी त्यो पुष्प पनि 2 दिनमै ओइलाउँछ अरे, अन्त भोलि हाम्रो ओइलाउने जिन्दगी यो मैले चाहिँ मुटु राखेको है त्यहाँनिर तपाईँलाई हृदय नै चढाएको भन्ने हिसाबले थकन भगवतीलाई त्यो पुष्प चढायो। त्यति भएपछि काफी पुग्छ भन्नाले यो विधि विधान नै हुन्छ। यहाँनिर आउने कसैलाई बोलाएर पुस्तक पढाएर चाहिँ अर्कालाई देखाएरै मात्रै विधि विधान हुन्छ भन्ने चाहिँ कुरो होइन। आफ्ना घरका कुरामा संक्षेप रूप भनिन्छ, त्यो संक्षेपमा चाहिँ सबैभन्दा शक्ति हुन्छ। बाहिर देखाउनेमा त्यो जसरी हल्ला हुन्छ त्यसरी हल्लामा उडेर जान्छ, तर भित्र देखाउने भित्र नदेखाइकन गर्ने जुन हुन्छ त्यो चाहिँ एकदमै अत्यन्त दरिलो हुन्छ। जसरी कि त्यो कसैले देख्दैन पनि अर्कातिर छरिँदैन पनि। म अघि के भन्दै थिएँ भन्दाखेरि त्यो 9 रात्रिको कुरो गर्दै थिएँ, म अलिकति त्यसमा जोड्नु पर्यो हजुरलाई, किनभने अलिकति अघि मैले भन्दा भन्दै त्यो रोएको छ। ती 9 रात्रिमा सप्तरात्रि अर्थात् 7 दिनका दिन कालरात्रि भनियो अनि कालरात्रिको राति पूजा गरिन्छ, किनभने दिउँसो कुनै देवीहरू खुसी हुन्छन् भने राति पनि अब तान्त्रिक रूपमा गर्दा राति पनि खुसी हुने हुन्छन् अनि दिउँसो चाहिँ चारैपट्टिको उज्यालोले त्यो आफ्नो पनि उज्यालोपन बाहिर निस्किन्छ अरे, तर राति चाहिँ जति उज्यालो छ त्यति मात्र त्यो सीमित रहन्छ अरे। कालरात्रिको रात्रि पूजा गरियो, कालरात्रिको रात्रि पूजा गरेपछि त्यहाँदेखि अनि महागौरी भनेर 8 दिनका दिन अब भगवती तपाईँ सर्वै सर्व हुनुहुन्छ, अब तपाईँदेखि माथि अर्को कोही पनि छैन भनेर 8 दिनका दिन त्यो पूजा हुन्छ। 9 दिनका दिन चाहिँ सिद्धिदात्री भनिन्छ हजुर।
अब सिद्ध भयो हजुर,
सिद्धिदात्री भनेको चाहिँ अब मैले केही छोडिएको छ यदि भने पनि तपाईँ नै हुन्छ सिद्धि, सिद्ध गरिदिने मलाई सिद्धि दिनुहोस् है भनेर सिद्धिदात्रीलाई थपकन आराधना गरेर उहाँका चरणमा परेपछि अनि रामले रावणलाई वध गरे झैँ
हजुर
त्यहाँदेखि वध गर्न सकिन्छ। मैले अघि भने नि रावण भनेको के हो भनेर, ती देवीले पनि मारेका जुन राक्षसहरू छन् नि अब मारेको भनेर भनिन्छ नि त होइन। महिषासुर चाहिँ के हो भन्दाखेरि क्रोध हो
हजुर,
त्यो भैँसीका रागामा उसको परिणत गरेको छ। पशु मध्येमा सबैभन्दा क्रोधी पशु चाहिँ भैँसी राग, त्यो रागामा महिषासुर भन्ने भयो
अनि सिम्बोलिक रूपमा
सिम्बोलिक रूपमा हजुर। त्यहाँदेखि धुम्र लोचन भनिन्छ नि, धुम्र भनेको धुवाँ, लोचन भनेको आँखा। कहिले लोचन त्यस्तो हुन्छन् भन्दाखेरि जब मद्यपान गरेपछि होइन, मद्यपानको रूप चाहिँ धुम्र लोचन भयो। धुम्र भनेको धुवाँ, लोचन भनेको आँखा। कहिले घुर्मै ल्याउँछन् आँखा, कहिले आँखा देख्दैन भन्दा मद्यपान गरेपछि होइन,
त्यो धुम्र भाषामा भन्दाखेरि रक्सी खाए
रक्सी खाएपछि हजुर। अनि मधुकैटव जुन भनिन्छ नि तिनीहरू चाहिँ तमोगुण, तमोगुण चाहिँ के हुन्छ अरे भन्दाखेरि सृष्टि गर्नका लागि चाहिँ त्यो तमोगुण बाधा पर्छ र सृष्टि हुँदैन।
तमोगुण भनेको चाहिँ
सत्य रजत तम तिनवटा गुण भए, सत्य गुणले जे पनि गर्न सकिन्छ, रजगुणले अर्कालाई दुःख दिएर मात्रै काम गर्न सकिन्छ, तमोगुणले चाहिँ खालि अर्कालाई दुःख मात्रै दिने हो त्यसले काम केही पनि गर्दैन। अनि त्यो जुन मधुकैटव भयो त्यो चाहिँ तमोगुणी भयो, त्यहाँदेखि सृष्टिमा बाधक भयो। त्यो चण्डमुण्ड जुन छन् त्यो चण्डमुण्ड चाहिँ अहङ्कार, मुण्ड भनेको त टाउको भयो नि त होइन, अनि चण्ड चाहिँ अहङ्कार अरे। यदि त्यो मुण्ड छैन भने शरीर चिन्दैन, त्यो मुण्ड चाहिँ शरीर चिनाउने हो। त्यसो हुँदाखेरि चण्डमुण्ड अहङ्कार भयो, मानिसको भनौँ न के अरे प्राकृतिक प्रकट गर्ने चाहिँ मुण्ड भयो। रक्तबीज चाहिँ के हो भन्दाखेरि काम वासना, त्यो काम वासना चाहिँ कहिले पनि सकिँदैन अरे। त्यो रक्तबीज पनि त्यहाँनिर हामीले कथा पढ्दाखेरि जानिन्छ मार्कण्ड्य पुराणमा, रक्तबीज अब भनौँ एउटा रक्त भुइँमा झर्छ अरे त्यो खड्गलेर उठ्छ अरे, अर्को रक्त झर त्यो खड्गलेर उठ्छ अरे, फैलिएको फैलियो हुन्छ।
काम वासना भनेको चाहिँ,
काम वासना भनेको चाहिँ अब अङ्ग्रेजीमा शरम नमानिकन भन्दाखेरि सेक्स,
सेक्सुअल इन्ट्रेस्ट,
हजुर, यो सेक्स चाहिँ कहिले पनि तल झर्दैन अरे। त्यसले गर्दाखेरि आफूले दबाउन एकपट्टिबाट प्रयास गर्नुपर्छ, भित्रबाट गऱ्यो भने मात्रै हो, बाहिरबाट अर्काले कसैले भन्यो भने यो अर्काले दबाउन प्रयास गर्यो भने यो जनसारो रक्त बीज चाहिँ बढेर जान्छ अरे, त्यो काम वासना भयो नि त। त्यहाँदेखि शुम्भ र निशुम्भ चाहिँ मद, मद भनेको घमण्ड भयो, लोभ, यिनीहरू दुईजनामा चाहिँ शुम्भ र निशुम्भको भयो। त्यसरी नै अब त्यो रावण चाहिँ अनि सबै थोकको त्यो एउटा मूर्ति भयो, अघि भनियो नि त
काम दसवटा टाउको भयो सबै थोक,
त्यसमा खास गरी रावणको 11 टाउको भन्छ, जुन चाहिँ एउटा चाहिँ अन्तिममा गर खर भन्छन्, खर भनेको गधा, गधाको टाउको अरे, त्यो गधाको टाउको चाहिँ के भन्दा गधा चाहिँ एकोर लागेपछि अर्काले फर्काउँदैन अरे, त्यस्तो हुन्छ अरे अन्तिममा गएर चाहिँ। अनि त्यसो भएपछि त्यो एउटा त्यस्तो खालको मूर्ति बन्छ, के को मूर्ति भन्दा काम क्रोध मद लोभ मोह अहङ्कार सबै थोकको एउटा मूर्ति बनिन्छ। त्यो मूर्ति चाहिँ भरे कसरी पार लाग्छ भन्दाखेरि सद्बुद्धि रूपी सीता हरण गर्छ अरे त्यो त्यस्तो त्यो मूर्तिले, अनि त्यो सद्बुद्धि रूपी सीता हरण गरेपछि फर्काउनलाई को जानु पर्यो भन्दाखेरि सत्यवादी राम जानु पर्यो, अनि मात्रै त्यो सीता फर्काउन सकिन्छ र त्यो अरू जुन मूर्ति छ त्यो मूर्तिको कल्याण हुन्छ अर्थात् दबाइन्छ, त्यसो भन्यो। अनि अब दसैँका विषयमा त मैले सायद यति नै भने होला, भनौँ हजुरले अहिले जुन भन्नुभएको थियो त्यसमा पूजा आजाको विषय, त्यसमा त्यो धेरै मन्त्रहरू कुनै पनि भन्नु पर्दैन, तपाईँले एउटै मात्रै मन्त्र जे जानेको छ, मन्त्र जानेको छैन नेपालीबाट तपाईँले भन्न जानुहुन्छ नि त, कसैलाई श्रद्धा देखाउनु हो ल है मात्रै भन्नुभयो भने पनि, भित्रैबाट चाहिँ ल है भन्नुभयो भने त्यति नै मन्त्र हो त्यो। धेरै वेदका मन्त्र लामा लामा वेदका मन्त्र भनेर यसले मन्त्र भन्नु भनेर त्यो भगवान्ले सुन्नुहुन्छ भन्ने कुरो चाहिँ हुँदैन,
भगवान्लाई सुनाउनु भनेको मनबाट भन्नु पर्यो,
मनबाट भन्नु पर्यो एकदमै भित्रैबाट। अनि अब कसैलाई तपाईँले बोलाउनु भयो भने लु मेरो घरमा पढ्दैन भनेर त्यसलाई पढाउन लाउनु भयो भने उसले तपाईँका मनको कुरो भनिदिन्छ होला अर्थ, मलाई त लाग्दैन किनभने म पनि जान्छु उहाँ गएर मेरो मात्रै कुरो भन्छु तपाईँको कुरो म भन्दिनँ। त्यसो हुँदाखेरि भगवान्को अर्थ त जसले जन्म आयो प्रकृति अर्थात् पुरुषको, यदि तपाईँको शरीर छ भनेर तपाईँले चाहिँ मलाई कसरी उत्पन्न गर भन्नुहुन्छ भने त्यसका लागि तपाईँले केही दिनुहुन्छ नि, तपाईँ आफ्ना मनबाट दिनु पर्यो जसरी सुकै दिनुहोस्, चाहे भगवान् भन्नुहोस्, चाहे त्यसलाई प्रकृति भन्नुहोस्, चाहे कुनै एउटा मूर्ति भन्नुहोस्, जेसुकै भन्नुहोस्, तर तपाईँको जुन छ नि यो शरीर जुन त्यो तपाईँको एउटा चल्ने धुकधुकी छ त्यो धुकधुकीमा तपाईँको पक्कै प्राण छ, प्राणमा भगवान् हुनुहुन्छ, त्यस्ता हिसाबले चाहिँ पूजा हुन्छ। हजुर
अब कुराकानीलाई फेरि हामी जारी राख्नेछौँ, अहिले 10:15 गएको छ हाम्रो रेडियो स्टुडियोको घडीमा, एउटा फेरि भजन सुनौँ होला कमलजी।
हजुर मैले फेरि एउटा नेपाली भजन लिएर आएको छु, सुनौँ।
interested in the world and what it has to offer, not someone else's version. That's why you listen to Radio Adelaide 101.5 FM. Like all community radio, we depend on your support. Without your subscription, the next sound you hear might be this. To subscribe, ring us now on 8303 5000. It's tax deductible.
मसँग अहिले हातमा दुईवटा सूचना छन्। पहिलो सूचना छ यो गार्डनिङ सम्बन्धी। आगामी अक्टोबर 15 तारिकको दिन खास गरी ब्लेयर एथोल, किल्वन, एनफिल्ड, प्रोस्पेक्ट एरियामा बस्नुहुने भुटानी समुदायका मित्रहरूको लागि गार्डनिङ हिल्स भन्ने संस्थाले 5 क्लिफ्टन स्ट्रिट ब्लेयर एथोलमा आगामी अक्टोबर 15 तारिकको दिन गार्डनिङ सिकाउँदैछ। खास गरी अस्ट्रेलियामा कुन सिजनमा कुन तरकारीहरू उब्जाउन सजिलो हुन्छ र तरकारीहरू कुन कुन खास गरी यहाँ चल्छन् त्यसको बारेमा तपाईँलाई जानकारी हुन्छ र तपाईँ त्यहाँ उपस्थित हुन सक्नुहुन्छ। पहिलो सूचना। दोस्रो सूचना हामी गफ गरेकै विषयमा छ। आगामी बुधबार, यो चाहिँ नवमी पर्छ, नवमी तिथिको पारेर नवरात्रको अन्तिम दिन 5 डाउनटाउन एभिन्यू सल्सबरी नर्थ सोमनाथ भट्टराई को घरमा चाहिँ नवमीको दिन भगवतीको आराधना र पूजा पाठ हुँदैछ नवरात्रको उपलक्ष्यमा। समस्त हिन्दू धर्मावलम्बीहरूलाई भगवतीको आराधनाका लागि उपस्थित हुनलाई हार्दिक अनुरोध गरिएको छ।
मसँग आज यहाँ दुईवटा मेसेज छ दसैँको। पहिलो मेसेज चाहिँ हाम्रो एडलेडमा बस्नुहुने पुष्कर खनालजीले विजयादशमीको शुभकामना प्रवीण, आदेश, रोमी, सन्तोष, कृष्ण र सरोजलाई गर्नुभएको छ। अनि सेकेन्ड विस चाहिँ हाम्रो सन्तोषजीबाट, उहाँले चाहिँ आफ्नो नेपालमा बस्नुभएको फ्यामिलीहरू, उहाँको साथीभाइहरूलाई विजयादशमीको शुभकामना भनेर व्यक्त गर्नुभएको छ।
यो विजयादशमीको शुभकामना आदान प्रदान पछि फेरि कुराकानीलाई हामी अगाडि बढौँ। छोटकरीमा अलिकति टेक्निकल कुरो भन्छ यसलाई है, अङ्ग्रेजीमा, नेपालीमा के भन्छ थाहा छैन।
टेक्निकल भनेको तक्निकी,
त्यसलाई छोटकरीमा भनौँ, हामी धेरै भएसम्म बाहिर बसेको यो के भन्ने नवरात्रको विषयमा अथवा धर्मकर्मको विषयमा त्यति धेरै के भन्नु मेहनत गरिँदैन कि समय पाइँदैन कि त्यसले गर्दाखेरि नयाँ पुस्ता पनि पऱ्यो होइन, थाहा पनि छैन। कलश स्थापना यो नवरात्रको अवसरमा गर्दाखेरि चाहिँ नि कलश कुन धातुको हुनुपर्छ, त्यसमा फुलहरू कस्तो हुनुपर्छ, अलिकति छोट गरौँ त्यसलाई भनिदिनु भयो भने सजिलो हुन्छ।
धन्यवाद। यो यसमा त्यस्तो सोधिरहने कुरो केही पनि देखिँदैन। सबैभन्दा उत्तम चाहिँ त्यो कलश स्थापना गर्दाखेरि माटाको कलश होस् अरे, जहाँ कि हामीहरूले ती सप्तधान्य त्यसलाई त्यहाँ छरेपछि उम्रिनका लागि पानी सिँचाइ हुनुपर्दछ। अनि सिँचाइ भइसकेपछि पछाडि त्यो जुन कलश छ त्यो कलश काममा पनि नआओस् अरे, भनेपछि पृथ्वीमै मिलोस् भनेपछि माटाको हुनु पर्यो है त। अब त्यो माटाको नभएपछि चाहिँ अनि उच्च धातु, अब तपाईँहरूले सक्नुहुन्छ भने सुवर्णको, सुनको, सुनको हुनु पर्यो, सुनको सक्नु हुँदैन भने चाँदीको, चाँदीको सक्नुहुन्न भने ताँबाको, ताँबाको सक्नुहुन्न भने पित्तलको। तर जहाँसम्म हामीहरूले ग्लास भनिन्छ अरे, ग्लास भनेको चाहिँ काँस,
काँस
काँस अर्थात् मैले भन्न खोजेको चाहिँ त्यो जुन के अरे बदलको ग्लास, त्यसलाई चाहिँ भरिसके लिँदैन, नलिएको त्यो धातु पनि होइन, त्यसले गर्दाखेरि त्यसलाई नलिएको राम्रो। फलाम पनि लिँदैन, कुनै कुनै अब कुनै कुनै ठाउँमा फलाम प्रयोग हुँदैन, त्यसो हुँदाखेरि त्यो फलामदेखि बाहेक स्टिलको काम लागेन नि त्यति बेसी, बुझ्यो त्यो कुरो होइन, हजुर। त्यसो हुँदाखेरि त्यतिमै हामीहरूले त्यसलाई सीमित राख्नुपर्छ ल। अनि रातो, सेतो, हरियो जस्तै लगाए पनि फुलमा कुनै पनि दोष छैन, किनभने यो फुल तपाईँले बनाएको होइन, मैले बनाएको होइन, यो फुल के छ भन्दाखेरि आज फुल्छ भोलि त्यो ओइलाइजान्छ। त्यसो हुँदाखेरि त्यसमा कलरमा कुनै पनि भगवतीका विभिन्न कलर छन्, त्यसो हुँदाखेरि जुनै कलर लगाए पनि त्यो फुलमा त्यस्तो किनै दोष छैन। अनि पाँचवटा अब पाँच प्रकारका पात राख्नु भन्छन्, अनि पाँचवटा फुल राख्नुहोस् के भएको छ।
अनि एउटा प्रश्न छ होइन, अब कतिपयले भन्नुहुन्छ कि अब दसैँको फर्स्ट टिका भनेको अब आफ्नो फ्यामिलीको सबैभन्दा ठुलो मान्छेकोबाट लाउनुपर्छ भनेर भनिन्छ होइन
हजुर
यसमा चाहिँ अब कति अब मान्छेहरूको आफ्नो फ्यामिली बाहिर बसोबास गर्नुभएको हुँदैन होइन तर अब कसैले कसैलाई अब इन्भाइट गरेर टिकाको लागि आउनु भनेर टिका लाउँदाखेरि चाहिँ अब मिल्छ कि मिल्दैन त्यो
चाहिँ हामीसँग समय निकै
काटिसकेको छ खास के हुन्छ भने यो एउटा आशीर्वाद हो अघि भनियो नि त अब जब शरीरका क्रोध लोभ मद मोह आदि मारिसकेपछि के भयो त भन्दा त्यो शरीर शुद्ध भयो नि त त्यो शुद्ध भइसकेपछि अनि त्यति बेला दिएको आशीर्वाद चाहिँ लाग्छ अरे त्यसले गर्दाखेरि अक्षताको रूपमा हामीहरू अब नेपाली भएकाले गर्दा अक्षताको रूपमा लिने गरिन्छ आफूभन्दा ठुलादेखि आशीर्वाद लिने गरिन्छ भनेको चाहिँ आफूभन्दा अल्गो होस् अरे अर्थात् अलिक उच्च ठाउँमा बस्दैछ अरे त्यसो हुँदाखेरि खन्यो हुँदा खनियोस् अरे त्यो त्यसो हुँदाखेरि ठुला मान्छेबाट आशीर्वाद लिने गरिन्छ लिनुपर्छ अब आफ्नै मान्छे मात्रै नभएर आफूभन्दा वृद्ध आफूभन्दा अलिकति जेठो छ भने त्यहाँ आशीर्वाद लिने
गर्छ
हजुर एकदम मिल्छ आशीर्वाद लिने गर्नुपर्छ त्यसमा त्यसले चाहिँ त्यो आशीर्वाद दिनेले केही भनिदियोस् चाहे उसको मनबाट भनोस् अर्काले सुनेको भनोस् जसकै भनोस् भनोस्
संस्कृतमै भन्नुपर्छ भन्ने त
त्यस्तो केही छैन त्यस्तो केही छैन नेपालीबाटै मात्रै भन्दा पनि हुन्छ संस्कृतबाट जानेछ नि
अङ्ग्रेजीबाट
भन्दा पनि हुन्छ तर अब उसलाई चाहिँ भरिसक्यो त्यो सुन्नेलाई चाहिँ बुझिदियोस् त्यति मात्रै हुन्छ हजुर
अब हामी समय निकै छोटो छ है हामीसँग दसैँको टिको लाउने कुरो भएकै छैन त्यसको विषयमा अलिकति भनिदिनुहोस्
टिकाको विषयमा चाहिँ के हुन्छ भन्दाखेरि यो जुन टिकाको साइत हेरिन्छ त्यो साइत चाहिँ खास गरी श्रावण नक्षत्रमा पर्नुपर्दछ अनि उत्तर साढादेखि पछि लागेपछि श्रावण नक्षत्र आउँछ यसपालिको चाहिँ दिन राम्रो राम्रै परेको छ किनभने बिहिबार यदि दशमी पर्छ भने त्यसलाई सिद्धियोग पनि भन्छ अनि सिद्धियोग पर्छ सिद्धियोग परेका बेलामा कहिले पर्दछ भने 17 घटी उता जान्छ दिउँसो भनेपछि हामेरिकामा यो एडिलेडमा 11:19 गएपछि चलको बेला पर्दछ चल बेला पर्दछ त्यो शुक्रबारको बेला पर्छ त्यो शुक्रबारको बेलामा श्रावण नक्षत्र शुक्रबार बेला सिद्धि योग पर्दछ 11:19 शुभ साइत पर्दछ
शुक्रबारको बिहिबार
हजुर बिहिबार होइन मैले भन्न खोजेको चाहिँ त्यो बेला चाहिँ शुक्रबार बेला पर्दछ किनभने एक दिनमा सातैवटा बार घुप्दछन् त्यति बेला चाहिँ शुक्रबारको बेला पर्दछ अनि शुक्रबारका बेलादेखि सुरु भएको चाहिँ भनेपछि 11:19 सुरु हुन्छ र 2-2.5 घन्टासम्म चाहिँ त्यो बसिरहन्छ
ठिकै छ अस्ति मैले खोज्दा चाहिँ 11:15 भेटाएको थिएँ 4 मिनट मैले ठिकै छ
त्यो अलिकति त्यहाँ अलिकति अझै पनि त्यसमा दोष देखियो त्यसले त्यसलाई काटेर चाहिँ 19 बनाइएको छ
ठिकै छ मैले चाहिँ केही सोध्न
हामी कार्यक्रमको एकदम अन्त्यतिर आएका छौँ आजको हाम्रो यो कार्यक्रममा शान्ति राम ढकालजी आउनुभयो हामीलाई यो दसैँको बारेमा भन्नुभयो बुझाउनुभयो त्यसको लागि हामी एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र हाम्रो यो भोइस अफ साङ्ग्रिला कार्यक्रम हजुरलाई विजयादशमीको धेरै धेरै शुभकामना पनि दिन चाहन्छ
यो मेरो अहोभाग्य हो र सम्पूर्ण यहाँ एडिलेडमा बस्ने अर्थात् अस्ट्रेलियामा बस्ने नेपालीहरूलाई पनि मबाट मेरो पनि शुभकामना दस यो भनौँ नवरात्र पछाडिको दसैँका दिनको पनि
हामी समय करिब करिब घट्किसकेको छ अन्तिम गीत भजन बजाएर हामी जान्छौँ दसैँभन्दा अगाडिको पहिलो भनौँ है अन्तिम प्रोग्राम हाम्रो पर्यो त्यसैले अस्ट्रेलियामा बस्ने खास गरी एडिलेडमा बस्ने सम्पूर्ण हिन्दूहरूको लागि भैसव साङ्गेलाई दसैँको शुभकामना व्यक्त गर्न चाहन्छ र IPAjournal.com यो कार्यक्रम सुन्ने सम्पूर्ण हिन्दू धर्मावलम्बीहरू जो संसारभर बस्नुभएको छ उहाँहरूको लागि पनि यो दसैँ शुभ रहोस् सुख रहोस् शान्ति ल्याओस् यहाँको जीवनमा यही शुभकामना हामी बाँड्दै आजको लागि बिदा हुन्छौँ नमस्कार
शुभरात्रि
दसैँ आयो मन रुन्छ तिहार खाली निधार दसैँ आयो मन रुन्छ तिहार खाली निधार फोन गर
गर्छु पत्र लेख्छु छैन केही आधार दसैँ आयो मन रुन्छ तिहार खाली निधारा रोटे पिङको याद आउँछ जाते रिङ्गे झनै रोटे पिङको याद आउँछ जाते रिङ्गे झनै अष्टमी र नवमीको दिन सम्झिन्छु सधैँ दसैँ आउँछ खुसी छाउँछ नेपालीको माझमा म चाहिँ यहाँ रुन्छु हरे बिहान दिउँसो साँझमा दसैँ आयो मन रुन्छ तिहार खाली निधारा